नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.redionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी, कांग्रेसले तोड्यो एमालेको कीर्तिमान, देशभरका पालिकाले आजदेखि नयाँ सरकार पाए, गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म लैजानुपर्नेमा कांग्रेस नेताहरूको जोड,
वाम गठबन्धन होइन अहिलेको गठबन्धनकै निरन्तरता आवश्यकता हो, अहिलेको आवश्यकता हो भन्नेमा हामी सैद्धान्तिक राजनीतिक रूपमा स्पष्ट छौँ।
सरकारको नीति तथा कार्यक्रम जेठ 10 गते प्रस्तुत हुने लगायतका सामग्रीका साथ उपस्थित भएका छौं।
सरकारको नीति तथा कार्यक्रम जेठ 10 गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। थप सामग्री सहित सहकर्मी दीपक जोशी।
सरकारको नीति तथा कार्यक्रम जेठ 10 गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको हो। जेठ 10 गते दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। प्रतिनिधि सभाको अर्को बैठक नीति तथा कार्यक्रम प्रस्तुत भएपछि 2079 जेठ 10 गते साँझ 6 बजे बस्नेछ। यसैबीच सांसदहरूले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पहुँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरूले मुलुकको वर्तमान आर्थिक संकटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा सहभागी सांसद देव प्रसाद तिमिल सिन्हाले कड़ा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो। उहाँले द्रुत मार्ग समयमै निर्माण गरे मात्रै देशले फड्को मार्ने बताउँदै किसानलाई दिने भनिएको सहुलियत टाठाबाठाले पाउने गरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद यज्ञराज सुनवारले मुलुकको अर्थतन्त्र संकटमा परेको विषयलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएर दायित्वबोध गर्दै संसदको अवरोध एकतर्फी रूपमा हटाई संघर्षको स्वरूप परिवर्तन गरेको बताउनुभयो। सांसद छक्क बहादुर लामाले कृषि, ग्रामीण विकास र पिछड़िएका क्षेत्रलाई आगामी बजेटमा प्राथमिकतामा राख्न सुझाव दिँदै सामाजिक न्यायको क्षेत्रमा न्यायोचित वितरणमा ध्यान दिन आग्रह गर्नुभयो। सांसद मीना सुब्बाले किसानलाई समयमै बिउ बिजन, मल खादको व्यवस्था तथा अन्य सुविधा प्रदान गर्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने धारणा व्यक्त गर्नुभयो। सांसद खेमप्रसाद लोहनीले आगामी आर्थिक वर्षको विधेयकका सिद्धान्त र प्राथमिकता राम्रो भएको उल्लेख गर्दै कार्यान्वयन पक्ष प्रभावकारी बनाउन सुझाव दिनुभयो। सांसद रंगमती साईले उत्पादनशील क्षेत्रमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिँदै सरकारले प्रदान गर्ने सहुलियतमा वास्तविक किसानको पहुँच पुग्न नसकेका सन्दर्भमा यो विषय बजेटको प्राथमिकताको विषय हुनुपर्ने बताउनुभयो।
वैशाख 30 गते एकै चरणमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको नयाँ कार्यावधि आजबाट शुरू भएको छ। यस सम्बन्धी थप चर्चाका साथ सहकर्मी टोमराज मेहता।
निर्वाचन आयोगले 2074 सालमा निर्वाचित जनप्रतिनिधि कार्य अवधि 2079 जेठ 5 गते सकिएको जनाएपछि नवनिर्वाचित जनप्रतिनिधिहरूले आजबाट पदभार सम्हाल्नु भएको छ। कार्यभार सम्हाल्नु अघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिनुभयो। निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेपछि नगरपालिकाको प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँहरूले नगरका उपप्रमुख तथा उपाध्यक्ष सहित वडाका पदाधिकारीलाई शपथ गराउनुभयो। 2072 सालमा नेपालको नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएको हो। यो निर्वाचनसँगै स्थानीय सरकारले निरन्तरता पाएको छ। लोकतान्त्रिक अभ्यासमा निर्वाचनलाई निकै ठूलो उपलब्धि मानिन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार वैशाख 30 गते भएको मतदानबाट कुल 35,221 जना जनप्रतिनिधि निर्वाचित हुँदैछन्।
30 26 वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। 753 पालिका मध्ये हालसम्म 650 भन्दा धेरै पालिकाको परिणाम आइसकेको छ। सबैभन्दा धेरै पालिका जित्दै नेपाली काँग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाली काँग्रेसले हालसम्म विजय गरेका स्थानीय तह मध्ये झण्डै 60% एक्लै र 40% तालमेलबाट विजय हासिल गरेको छ। 2074 सालको स्थानीय निर्वाचनमा नेकपा एमाले 753 मध्ये 294 स्थानीय तह जितेको थियो। यसपटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो कीर्तिमानी भंग गर्दै स्थानीय तहको मत गरिन नसक्दै 296 भन्दा धेरै स्थानीय तहमा विजय हासिल गरिसकेको छ भने काँग्रेस अझै पनि धेरै स्थानमा अग्रस्थानमा रहेको छ। 2074 स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले 267 र नेकपा माओवादी केन्द्रले 106 स्थानमा विजय हासिल गरेको थियो। यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ। यसपटक स्थानीय तहमा काँग्रेसले पाएको सफलताबारे आज हामीले नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेसँग कुराकानी गरेका छौं।
परिणामहरू आउने क्रममै छ र परिणाम हामीले अझै गठबन्धनलाई अझ चुस्त दुरुस्त बनाउन सकेको भए अझ धेरै राम्रो परिणाम आउँथ्यो।
हजुर,
त्यसो भनेर धेरै पछुतो मान्ने अवस्था पनि छैन। परिणामले हामी सन्तुष्ट नै छौँ। अझ राम्रो गर्न सकिन्थ्यो भन्ने कुराको एउटा हामीलाई आगामी दिनका लागि एउटा शिक्षा भयो, अनुभव भयो। तर जे परिणाम आएको छ यसमा सन्तुष्ट छौँ।
यसै नेपाली काँग्रेसले गठबन्धन हुनुभन्दा अगाडि हामी आफै चुनाव लड्न सक्षम छौँ, आफै बलियो छौँ भनिरहँदाखेरि गठबन्धन हुँदाखेरि पनि जसरी यहाँले भन्नुभएको थियो त्यो अवस्था देखिएन। आखिर गठबन्धन त आवश्यकै रहेछ नि, होइन र? पहिला तर्क वितर्क भए पनि
होइन। अब हामी एक्लै लड्दाखेरि जसरी फोकस हुन सक्थ्यौँ, सबै ठाउँमा हाम्रा मेयरका उम्मेद्वार, उपमेयरका उम्मेद्वार, अध्यक्षका उम्मेद्वार, उपाध्यक्षका उम्मेद्वार, वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्वार 35-36 जना हाम्रो पार्टीका उम्मेद्वारहरू हामीले मैदानमा पठाउँदा काङ्ग्रेस फोकस भएर प्रचारमा लाग्थ्यो, अभियानमा लाग्थ्यो, त्यसरी फोकस हुन पाइएन।
हजुर,
गठबन्धन कुन ठाउँमा हुने हो नहुने हो अन्तिम समयसम्म अलमल भइराख्यो। त्यो अलमलले पार्टीको उम्मेदवारी तय गर्ने कुरामा पनि पार्टीभित्रै अन्यल भयो। अन्तिम चरणमा मात्रै गठबन्धनको टुङ्गो लाग्यो, कतिपय ठाउँमा टुङ्गो लाग्नै सकेन। टुङ्गो लागेका ठाउँमा आफ्नो उम्मेदवारी दिने क्रममा पनि हामी हतार पतारमा उम्मेदवारी दिने स्थितिमा पुग्यौँ। पार्टीभित्रको आफ्नै हाउस चाहिँ त्यसलाई चाहिँ होल्ड गर्नुपर्ने, हाउस म्यानेज गर्नुपर्ने कुरामा पनि कति ठाउँमा चुक्यौँ। त्यसैले यो एउटा आगामी दिनमा अर्को निर्वाचनका लागि शिक्षा चाहिँ भयो हामीलाई। तर जसरी चाहिँ यसलाई उपयोग गर्न सक्थ्यौँ, योभन्दा ठुलो आकारमा जित्ने खालको जुन वातावरण बनाउन सक्थ्यौँ, त्यसबाट केही चुक्यौँ कि भन्ने पनि लाग्छ मलाई।
भन्नाले आगामी निर्वाचनमा पनि गठबन्धन बनाएर जानुपर्छ, त्यसको गृह कार्य समयमै गर्नुपर्छ भन्नु खोज्नुभयो यहाँले?
यो हो, किनभने हामीले स्थानीय चुनावभन्दा पहिले गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा दुविधामा थियौँ हामी।
हजुर,
तर अब हामी गठबन्धनतिर चाहिँ प्रस्थान गरिसक्यौँ, यसको चाहिँ एउटा आधार खडा गरिसक्यौँ। हामीले कलममा पनि मत हाल्यौँ, हामीले हँसी हतौडामा पनि मत हाल्यौँ, हामीले छातामा पनि मत हाल्यौँ, हामीले मत हालेकाले जितेका पनि छन्, उहाँहरूको पनि मत लियौँ, हामीले पनि जितेका छौँ। अब हामी गठबन्धनको एउटा चाहिँ दायरामा, गठबन्धनको एउटा बन्धनमा, नैतिक बन्धनमा हामी छौँ अब। त्यसैले अब गठबन्धन गर्न पर्छ पर्दैन, हुन्छ हुँदैन भन्ने यो छलफलबाट अब हामी अगाडि बढिसक्यौँ। अब कम्तीमा पनि आउने प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनमा भएका दलहरू पनि इमान्दारीपूर्वक त्यसमा समावेश हुनुपर्छ, हामीहरू पनि समावेश हुनुपर्छ। अब हामीले यो छलफल गर्नुहुन्न कि अब गठबन्धन गर्ने कि नगर्ने, अब छलफल गर्नुहुन्न, किनकि हाम्रो लगानी उहाँहरूमाथि भइसक्यो, उहाँहरूको लगानी हामीमाथि भइसक्यो।
हजुर,
तुलनात्मक रूपमा हाम्रो लगानी बढी उहाँहरूमाथि भइसक्यो। हामीले आज मेयर जिताउँदैछौँ उहाँहरूलाई, भोलि प्रदेश र प्रतिनिधि सभामा ती बनेका मेयरहरूको, बनेका वडा अध्यक्षहरूको साथ लिनुपर्छ हामीले। त्यसैले अब पार्टीभित्र मेरो त स्पष्ट धारणा छ, मैले अनौपचारिक रूपमा प्रधानमन्त्रीसँग भेट भएको बेला भने पनि, अब गठबन्धन गर्ने नगर्ने यो अब छलफलको विषय रहेन। अब गठबन्धन गर्ने हो, यसलाई कसरी चुस्त दुरुस्त र परिणाममुखी बनाउने हो, अब हाम्रो ध्यान सम्पूर्ण रूपमा त्यतापट्टि फोकस हुनुपर्छ।
यो स्थानीय तहको निर्वाचनमा गठबन्धन भइरहँदाखेरि त्यो भित्र पनि घात अन्तर्घात भयो भन्ने कुराहरू पनि आइरहेका छन्, नेताहरूले टिप्पणी गर्ने गरेका छन्, के भन्नुहुन्छ?
त्यही मिसम्यानेजमेन्ट हो हाम्रो, हामीले चाहिँ म्यानेजमेन्ट गर्न सकेनौँ, त्यसका लागि समय पनि पाएनौँ, जसको कारणले चाहिँ उम्मेद्वार भएकाहरू र हुन नपाएकाहरूका बिचमा राम्रो कोर्डिनेसन हुन सकेन। केन्द्रले, प्रदेशले, जिल्लाले त्यो कोर्डिनेसनको वातावरण बनाउन पनि सकेन। अब हुने गठबन्धनमा चाहिँ हामीले बेलैमा गठबन्धनको सिट बाँडफाँडको तय गर्ने, हामीले सिट प्राप्त गरेका ठाउँमा बेलैमा उम्मेदवारी तय गर्ने, अहिले देखिएका जुन कमी कमजोरी छन् अस्तव्यस्तता छ त्यो अस्तव्यस्ततालाई गेलैमा म्यानेज गर्ने हो भने धेरै राम्रो परिणाम हामी प्राप्त गर्न सक्छौँ।
भन्नाले नेपालमा फेरि पनि कम्युनिस्टहरूको एकता हुन सक्ने, कम्युनिस्ट पार्टीहरू बीच गठबन्धन हुन सक्ने सम्भावना कति छ काङ्ग्रेसबाट अलग भएर अन्य दलहरूसँग एमालेसँग मिलेर चुनाव?
अब अहिले हामीले यसपटक हाम्रो मुख्य गरी हाम्रो सैद्धान्तिक आधार के थियो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही चुनौतीहरू देखिए, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि देखिएका चुनौतीलाई हामीले निराकरण गर्नुपर्छ। यसमा विशेष गरी नेकपा एमाले त्यो पनि अध्यक्ष केपी ओलीको दम्भ, त्यो दम्भको हामीले एक प्रकारले चाहिँ सांकेतिक रूपमा बिम्ब प्रयोग गर्दा त्यो दम्भको दम्भ रूपी पिलो निचोर्नुपर्छ भन्ने थियो हामीले। उहाँलाई उहाँको दम्भलाई जुन दम्भले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको हामीले महसुस गर्यौँ, त्यसको उपचार गर्नुपर्ने थियो, उहाँको दम्भलाई साइजमा ल्याउनु पर्ने थियो, त्यही हद त साइजमा आएको छ भन्ने लाग्छ मलाई। तर पनि यसलाई हामीले एउटा परिपाकमा पुर्याउने, साहित्यको साहित्यिक शब्द प्रयोग गर्दा यसलाई परिपाकमा पुर्याउने, उचाइमा पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रका मा देखिएका सबै खालका खतराहरूलाई समाप्त पार्ने दिशासम्म जाने गरी अहिले जुन गठबन्धन निर्माण भएको छ त्यसको निरन्तरताको आवश्यकता छ। मलाई लाग्छ माओवादी, समाजवादी, जसपा लगायतका सबै दलहरू हाम्रो यो विचारसँग चाहिँ उहाँहरू एकाकार हुनुहुन्छ। त्यसैले वाम गठबन्धन होइन, अहिलेको गठबन्धनकै निरन्तरता आवश्यकता हो, अहिलेको आवश्यकता हो भन्नेमा हामी सैद्धान्तिक राजनीतिक रूपमा स्पष्ट छौँ।
अघिल्लो चुनावमा पनि काङ्ग्रेसले माओवादीलाई सहयोग गरेको थियो र पछि काङ्ग्रेससँग साथ छोडेर माओवादी केन्द्र एमालेसँग मिल्न गएको थियो नि, त्यो परिवेश फेरि अहिले पनि नहोला भन्न के सकिन्छ र भन्नु खोजा?
त्यो बेलाको स्थानीय तहमा परिस्थिति जन्ने गठबन्धन कहीँ कतै भएको थियो, अहिलेको जस्तो एउटा सैद्धान्तिक धरातलै खडा गरेर केन्द्रीय स्तरमा नै गठबन्धनका आधारहरू मापदण्डहरू तय गरेर देशव्यापी रूपमै गठबन्धनको एउटा आधार खडा गरेर गरिएको गठबन्धन थिएन त्यो बेला।
हजुर,
र त्यो गठबन्धनले एउटा चाहिँ एउटा अहिलेको अवस्था हेर्ने हो भने एउटा संस्थागत स्वरूप पनि प्राप्त गरेको थिएन त्यो बेला चाहिँ। त्यसैले हामीले त्यो बेलाको गठबन्धनलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्मलाई त्यसलाई जोगाएर लिएर जान सकेनौँ हामीले, किनकि त्यसको धरातल पालिका भन्नुहोस् जति पनि ठाउँमा यी परिणामहरू देखिएका छन् ती परिणामलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ मलाई।
हजुर, अब यसो भनिरहँदाखेरि जसरी विगतका दिनमा राजनीतिक पार्टीहरूले यो हाम्रो उम्मेद्वार हो भनेर जनताले स्वीकारेका थिए, अब यो परिस्थिति रहेन, अब राजनीतिक पार्टीहरूले पनि सचेत हुनुपर्ने बेला आइसक्यो, कसो
हो? नाजायज यदि कोही व्यक्ति र पात्रहरू दलको आवरणमा राजनीतिमा चाहिँ हावी हुन खोज्छन् भने, दलहरूले हावी गर्न खोज्छ भने त्यसलाई जनताले चाहिँ जस्ताको तस्तो स्वीकार्दैन भन्ने कुरा सोच्नुपर्छ। र अहिले मलाई लाग्छ हामीले काठमाडौँमा उम्मेदवारी गलत दिएका थियौँ भन्ने लाग्दैन मलाई, र अरू ठाउँमा पनि उम्मेदवारी नै गलत हो भन्ने लाग्दैन, तर समग्रमा देशभरिका कतिपय हाम्रा निर्णयहरू, कतिपय कमजोरीहरूको एउटा समुच्च जवाब चाहिँ काठमाडौँ लगायतका ठाउँहरूमा दिएको हो भन्ने लाग्छ मलाई। एउटा यो ठाउँलाई एउटा प्रतीकात्मक थलो बनाएर मतदाताहरूले जवाब दिएका हुन्, त्यसैले चाहिँ यो काठमाडौँको परिणामलाई अथवा अर्को कुनै महानगर या उपमहानगरको अहिले देखिएको सङ्केतलाई त्यो ठाउँ विशेषको रूपमा मात्रै हामीले बुझ्नुहुन्न, समग्रमा हाम्रो प्रणालीका प्रति मानिसहरूको प्रश्न, राजनीतिक दलका नेताहरूको कार्यशैलीका प्रतिको प्रश्न, राजनीतिक दलको कार्यशैलीका प्रतिको प्रश्नका रूपमा चाहिँ हामीले बुझ्नुपर्छ। आज काठमाडौँ भयो, भोलि अर्को ठाउँ त्यही खालको अप्रत्याशित परिणाम आउन सक्छ, त्यसैले काठमाडौँको परिणाम जुन किसिमको देखिँदैछ, जो सङ्केत देखिँदैछ, त्यसले देशव्यापी राजनीतिमा केही विसङ्गति छन्, केही विकृति छन्, विसङ्गति र विकृति हुर्कँदो छ। बेलामा हामी सचेत भएनौँ, बेलामा हामीले आफूलाई सच्याएनौँ भने भोलि जुनसुकै ठाउँबाट पनि यस्तो खालको जवाब, कठोर जवाब, कटु जवाब, हाम्रा लागि प्रतिकूल हुने जवाब, दलहरूका प्रतिको अनास्थालाई चाहिँ एउटा उचाइमा पुग्ने जवाब आउन सक्छ भन्ने ढङ्गले सोच्नुपर्छ होला भन्ने लाग्छ मलाई।
सामान्य कुराहरूलाई भन्दा पनि जुन चाहिँ सम्भव नहुने कुराहरू हुन् ती कुराहरू घोषणा पत्रमा उल्लेख गरिने, जनताका सामान्य दैनिक जीवनीसँग जोडिएका कुराहरू छन् ती कुराहरू नसमेटिएका कारणले यस्ता समस्याहरू देखिएका हुन् कि?
स्थानीय तह भनेकै जनताको सबैभन्दा नजिकको सरकार हो, यसमा त मतदाताले नागरिकहरूले अपेक्षा गर्ने भनेको साना साना कुराहरू नै हो, धेरै ठुला चाहिँ कुरा गरेर ती पुरा गर्न पनि सकिँदैन र ती चाहिँ भोलि झुट्ठा नारामा, झुट्ठा आश्वासनमा चाहिँ सीमित रहन सक्छन्। त्यसैले प्रारम्भ त हामीले हाम्रो कार्यशैलीबाट गर्नुपर्छ,
हजुर,
हाम्रो क्रियाकलापबाट गर्नुपर्छ, सानो कुरा तर त्यसलाई परिणाममा, कार्यान्वयनमा चाहिँ नागरिकहरूले, मतदाताले अनुभूत गर्ने गरी गर्नुपर्छ। सानो कुराले पनि सन्देश दिने गरी, सानो कुराले पनि आशा जगाउने गरी मान्छेको दैनिकीमा फेरबदल ल्याउने गरी, दैनिकीमा परिवर्तन ल्याउने गरी, दैनिकीमा सहजता ल्याउने गरी हामीले खानेपानीको, तपाईँले भने जस्तै खानेपानीको कुरा, बस्ती विकासको कुरा, सिँचाइको कुरा, विद्युतको चाहिँ 24 घण्टा आपूर्तिको कुरा, सार्वजनिक यातायातमा सहजताका कुरा, यी सबै कुराहरूलाई चाहिँ हामीले परिणाममा देखाउन सक्नुपर्छ। ठुला ठुला योजना त सङ्घीय सरकारले गर्ला, त्योभन्दा मझौला योजनाहरू चाहिँ प्रादेशिक सरकारले गर्ला, साना तर जनताको दैनन्दिनीमा परिवर्तन ल्याउने खालका, अनुभूत गर्ने खालका, जनतालाई अलिकति भए पनि सहजता, सुख र सुविधा थप्ने खालका कामहरू चाहिँ स्थानीय सरकारले गर्नुपर्छ। त्यो लेख्ने भन्दा गर्ने, बोल्ने भन्दा व्यवहार प्रदर्शन भोलि भयो भने त्यसबाट चाहिँ जनताहरू, नागरिकहरू खुसी हुन्छन्। नेपालीहरूको मनोविज्ञान कस्तो छ भने सानो कुराले पनि उत्साहित हुने मनोविज्ञान छ, सानो कुराले पनि बडो निरुत्साहित हुने र सानै कुराले पनि उत्साहित हुने मनोविज्ञान छ। सानै कुराले पनि उत्साहित हुने गरी चाहिँ हाम्रा कामहरू चाहिँ आगामी दिनमा सम्पादित हुनुपर्छ भन्ने लाग्छ मलाई।
अहिले हामीले कुराकानी गर्यौं नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेसँग।
एउटा अन्तर्राष्ट्रिय प्रसंग, आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा संकटबाट मुक्त गराउने जिम्मेवारी पाएको सर्वदलीय सरकारले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेको छ। पछिल्लो मन्त्रीमण्डलमा अर्थमन्त्री बाहेक 9 मन्त्रीहरूलाई नियुक्त गरिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्सका जेठादाई महिन्दा राजापाक्सले श्रीलंकाको अर्थतन्त्रलाई संकटको संघारसम्म पुर्याएको आरोप लागेको छ। उहाँको प्रशासनलाई दोषी ठहराएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस महिनाको शुरूमा सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व सम्हाल्नु भएको थियो। कोलम्बोमा उहाँको कड़ा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोटाबाया राजापाक्से सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको सरकारले जानकारी गराएको छ। मुख्य विपक्षी सामागी जन वालबेगाया पार्टीका 2 विधायकले नयाँ सरकारमा सामेल हुन आफ्नो दलबाट राजीनामा दिनुभएको छ।
एएफसी एसियन कप छनौटका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एसियन कप छनौटले खेल्ने 23 सदस्यीय टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले कप्तान किरण चेम्जोङ सहितका 11 सिनियर खेलाड़ी बाहिर राख्दै टोलीको घोषणा गर्नुभएको हो। मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख 13 गते प्रशिक्षणमा रहेका 10 खेलाड़ीले बन्द प्रशिक्षण छाडेका थिए। नेपाल रहेको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनौट खेलहरू कुवेतमा आयोजना हुनेछ। छनौट खेलहरू जून 8-14 हुनेछ। नेपालले जून 8 जोर्डनसँग खेल्दै छनौटको शुरूआत गर्नेछ। दोस्रो खेलमा नेपालले जून 11 कुवेतको सामना गर्नेछन्। नेपालले जून 14 इण्डोनेसिया विरूद्ध खेल्नेछन्। हरेक समूहमा शीर्ष टोली र 5 समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप 2023 छनौट हुनेछन्। हस्त, यिनै विषयवस्तुहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू मुक्तिबाबु रेग्मी, दीपक जोशी सहित म टोमराज मेहता पनि विदा हुन्छु। नमस्ते।